नमस्कार, कार्यक्रम यात्रामा तपाईंलाई स्वागत छ। म रुबिना श्रेष्ठ। कार्यक्रम यात्रा हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत मंगलबार बेलुका 5:20 देखि 6 बजेसम्म प्रसारण हुन्छ। उज्यालो रेडियो नेटवर्कले उत्पादन गरेको कार्यक्रम यात्रा उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत विश्वभर एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रम यात्रा उज्यालो रेडियो नेटवर्कमा मंगलबार राति 10 बजे पुनः प्रसारण पनि हुन्छ। यो कार्यक्रममा हामी यात्रा र यात्रीका अनुभव, यात्राका भोगाई र पर्यटकीय गन्तव्यका बारेमा कुराकानी गर्ने गर्छौं। कार्यक्रम यात्राको आजको श्रृंखलामा हामी पत्रकार गिरीश गिरीसँग उहाँको यात्रा अनुभव सुन्दैछौ। साइकलमा लामो दूरीको यात्रा गर्नु, लामो लामो बाटो हिँडेर पार गर्नु पत्रकार गिरीश गिरीका विशेषता हुन्। भर्खरै मात्र पनि उहाँले काठमाडौँदेखि बीरगंजसम्म साइकलमै यात्रा गर्नुभयो। कार्यक्रममा हामी उहाँकै साइकल यात्राका अनुभव अनि हाइकिङ र ट्रेकिङका अनुभव सुन्नेछौ। आउनुहोस्, आजका हाम्रा अतिथि गिरीश गिरीलाई स्वागत गरौं। स्वागत छ कार्यक्रममा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
सन्चै छु।
मैले अघि पनि उल्लेख गरेँ, भर्खरै बीरगंज पुगेर आउनुभयो साइकलमै।
हजुर, हो।
कस्तो रह्यो त्यो यात्राको अनुभव, अलिकति सुनाइदिनुहोस् न।
एकदमै रमाइलो थियो, खास गरी किन भन्दाखेरि म बीरगंजमा जन्मे हुर्केको हुँ, पछि मात्रै कामको सिलसिलामा काठमाडौँ आइपुगेँ। र हाम्रो निम्ति काठमाडौँ भनेको एउटा धेरै टाढाको ठाउँ थियो र पुग्न पनि एकदमै गाह्रो हुने, कठिन। बिहान सबेरै हिँडेपछि म केटाकेटी हुँदाखेरिको सम्झना छ मलाई, त्यो चाहिँ नि त्यति बेला त्यो देशभक्त भन्ने एउटा बस चल्थ्यो, त्यसमा बिहान सबै त्यो ट्रकको मुख जस्तो थियो त्यो अगाडि, त्यो बस भए पनि अगाडिपट्टिको, र त्यो बिहान सबेरै हिँडेपछि, झिसमिसेमै हिँडेपछि राति अन्धकारमा मात्रै काठमाडौँ ल्याउनु पर्ने, तर यति सकस हुन्थ्यो त्यो यात्रा। तर कस्तो थियो भनेदेखि त्यो बाटोमा जुन किसिमको त्यो पहाडहरू देखिन्थ्यो अनि यति धेरै कौतूहलहरू, म पहिलोचोटि काठमाडौँ आउँदाखेरि त मलाई सबैभन्दा जिज्ञासा के भएको थियो भने काठमाडौँमा कसरी मान्छेहरू घर कसरी उभिन्छ त, किनभने बाटोमा त मैले पहाडै पहाड देख्न सुरु गरेँ होइन, अनि घरहरू चाहिँ कहाँनिर कसरी उभिन्छ, कस्तो हुन्छ, मान्छेहरू कसरी बस्छन् यहाँ, के हुन्छ। तर अब यहाँ काठमाडौँ आइसकेपछि त त्यो सबै जिज्ञासाहरू त मेरो त उभयो, यति फराकिलो चाहिँ उपत्यका रहेछ यो होइन, र त्यो किसिमको एउटा सपना जस्तो, सपनाको यात्रा जस्तो हुन्थ्यो काठमाडौँ आउनु भनेको। र काठमाडौँ पछि काठमाडौँ आउनु भनेको त्यति जटिल रहेन हाम्रो समयसम्ममा। अहिलेसम्म आउँदाखेरि चाहिँ नि हामी अब बीरगंजबाट काठमाडौँ आउनु या काठमाडौँबाट बीरगंज जानु भनेको केही घन्टाको, 5 घन्टा जतिको मात्रै यात्राबाट पनि हामी पुग्न सक्छौँ, ओहोर दोहोर गर्न सकिन्छ, सहज भएको छ बाटोहरूले गर्दाखेरि र उन्नत प्रविधिका सवारी साधनहरूले गर्दाखेरि पहिलेभन्दा यात्रा धेरै सजिलो भएको छ। तर यस्तो अवस्थामा चाहिँ नि मलाई एउटा यो नयाँ एउटा एडभेन्चर, यो साइकल भइसकेपछि एकचोटि यो साइकलबाट पनि बीरगंज जान सकिन्छ कि सकिँदैन, र मैले कोसिस गरेँ।
कति टाइम लाग्यो, कति समय लाग्यो?
यस्तो हो, मैले म यति समयमा पुग्छु भनेर म हतारमा थिइनँ, मैले 2 दिन समय राखेको थिएँ, म 2 दिनमा पुग्छु भनेर, र त्यही हिसाबले म 2 दिनमा म आरामले पुगे हुँ। तर मेरो ऊ चाहिँ के हो भनेदेखि, काठमाडौँबाट हेटौडासम्म चाहिँ म हिँडेको बाटोबाट जाने हो भने साइकलमा 1 दिनमा आरामले पुग्न सकिन्छ, आरामले पुग्न सकिन्छ। अलि प्रेसरमा जाने हो भने चाहिँ बिहान सबै काठमाडौँबाट हिँड्यो हो भनेदेखि रातिसम्म बीरगंज पनि पुग्न सकिन्छ, अलिक प्रेसरमा।
पहिला गाडीमा जानुहुन्थ्यो, गाडीमा यात्रा गर्नुहुन्थ्यो, योपल्ट साइकलमा गर्नुभयो,
हजुर,
कस्तो रह्यो त्यो गाडीमा गर्दाखेरिको र साइकलमा यात्रा गर्दाखेरिको अनुभव, फरक अनुभव?
तुलना नै हुँदैन। किन तुलना हुँदैन भन्दाखेरि, तपाईँ गाडीमा यात्रा गर्दाखेरि तपाईँले टेलिभिजनमा कुनै आफूलाई मनपर्ने कार्यक्रम हेर्नु र त्यो कार्यक्रम तपाईँले आफ्नो अगाडि साक्षात हेर्नुमा जे अन्तर छ, त्यही अन्तर तपाईँको चाहिँ गाडीमा यात्रा गर्नु र साइकलमा या ट्रेकिङ गर्दाखेरि के हुन्छ भने तपाईँ 360 डिग्री तपाईँले देखिराख्नु भएको हुन्छ होइन, त्यहाँ चलिरहेको हावा तपाईँले महसुस गरिराख्नु भएको हुन्छ, त्यो हावाको बासना तपाईँले पाइराख्नु भएको हुन्छ, त्यो बासना त्यो हावाले बोकेर त्यहाँ वरपर कुन चिजको जङ्गल छ त्यसबाट आएको त्यो जङ्गलको, अथवा फुल छ भने त्यो फुलको होइन, चराले बोलिरहेको छ भने त्यो आवाज तपाईँ सुनिराख्नु भएको हुन्छ, गाउँमा खेती किसानी भइरहेको छ भने उनीहरूले चर्चा गरिराखेका कुराहरू सुन्दै तपाईँ गुज्रिनुहुन्छ, जुन किसिमको तपाईँ एउटा सजीव यात्रा गर्नुहुन्छ त्यो चाहिँ तपाईँले चाहिँ गाडीमा यो मोटरको इन्जिनको उसमा चाहिँ तपाईँले त्यो मिस गर्नुहुन्छ तपाईँले पाउनु हुँदैन त्यो
रोकिँदै मान्छेहरूसँग गफ गर्दै गर्दै प्रत्यक्ष भनौँ न प्रत्यक्ष अन्तर्क्रिया गर्दै
हो तपाईँ माटोलाई सुँघेर यात्रा गर्नुहोस्
बाटोमा यसरी एक्लै यात्रा गर्दाखेरि अथवा हिँड्दाखेरि चाहिँ त्यहाँका फुलहरूसँग पनि गफ गर्न मन लाग्छ माटोसँग गफ गर्न मन लाग्छ बोल्ने मान्छे कोही नहुँदाखेरि हावासँग पनि गफ गरिन्छ त्यस्तै हो
हो एकदमै एकदमै तपाईँ प्रकृतिको काखमा जानुहुन्छ प्रकृतिले त सबैलाई बराबर दिएको हुन्छ होइन तर एउटा के हुन्छ भन्दाखेरि त्यो अन्तर चाहिँ त्यहाँनिर छ तपाईँ जब साइकल लिएर यात्रा गर्नुहुन्छ या तपाईँ पैदल हिँड्नुहुन्छ त्यति बेला तपाईँले एउटा ठुलो अन्तर तपाईँले पाइराख्नु भएको हुन्छ जुन तपाईँले चाहिँ कुनै इन्जिनमा यात्रा गर्दाखेरि पाएको भन्दा बेग्ली चाहिँ त्यहाँनिर हुन्छ त्यहाँ के हुन्छ भने तपाईँले अलिकति परिश्रम गर्नुभएको हुन्छ तपाईँले त्यही चिज तपाईँले चाहिँ नि अलिकति मेहनत गरेर खानुहोस् तपाईँलाई कति मिठो लाग्छ त्यो पाउनको निम्ति तपाईँले अलिकति सङ्घर्ष गर्नुहोस् तपाईँलाई कति आनन्द लाग्छ त्यही चिज तपाईँले सहजै पाइराख्नु भएको छ भनेदेखि तपाईँलाई त्यति स्वाद नहुन सक्छ यो यात्रा पनि त्यस्तै हो तपाईँले त्यहाँ परिश्रम गर्नुभएको छ पसिना चुहाउनु भएको छ तपाईँ उसँग तपाईँ सङ्घर्ष गरिराख्नु भएको छ हरेक क्षण होइन र त्यसको एवजमा उसले पनि तपाईँलाई त्यतिकै आनन्द दिइराखेको हुन्छ जुन चिज तपाईँले चाहिँ एउटा इन्जिनले तपाईँलाई त्यसबाट रोक्छ
धेरै जसो हामी चाहिँ के गर्छौँ भने पैसा छ भने घुम्न जाने त भन्छौँ छिट्टै पुगौँ भनेर कि त गाडीमा अथवा रिजर्भ गरेर नै जाने गर्छौँ कि त सकिन्छ भने प्लेनमा जाने गर्छौँ यसरी साइकलमा अथवा हिँडेरै जाउँ भने चाहिँ धेरै हत्तपत्त तातिँदैनौँ हामी
होइन मेन कुरा तपाईँको उद्देश्य के हो भने जस्तो मेरो उद्देश्य बिरगन्ज चाँडै पुग्नु हो भनेदेखि त म साइकल लिएर किन जान्छु र म प्लेनमा चढेर जान्छु नि होइन तर होइन मेरो उद्देश्य बाटोको आनन्द लिने हो भनेदेखि त म किन हतारिन्छु र म त्यसको आनन्द लिँदै जान्छु होइन उद्देश्य त उयो हो आखिरमा पुग्ने त बिरन्जी हो तर कति चाँडै पुग्ने भन्ने होइन कि बाटोको आनन्द लिएर जाने भन्ने मेरो मुख्य चाहिँ उद्देश्य चाहिँ बाटोको रमाइलो लिने र त्यो लिँदै गएँ मैले मलाई बाटोमा यति रमाइलो रमाइलो चिजहरू सायद तपाईँले सोध्नुहुन्छ होला होइन म खास गरी त्यो चाहिँ त्यो भीमफेदीबाट हेटौँडासम्म पुग्दाखेरिको क्षण मलाई यति सम्झिँदाखेरि पनि रमाइलो लागिरहेको छ किनभने त्यो स्कुल सुरु हुने बेला थियो होइन ठ्याक्कै त्यो त्यो स्कुलको ड्रेस लगाएर आएको होइन केटाकेटीहरू विभिन्न उमेरका होइन त्यो देख्दाखेरि त्यो यति यति विविधता थियो उनीहरूको अनुहारमा यति ऊर्जा त्यहाँनिर थियो होइन यति सम्भावना देखिन्थ्यो त्यहाँनिर होइन ती चिजहरू चाहिँ वर्णन गरेर साध्य छैन र त्यो चिजहरू तपाईँले गाडीमा हिँड्दाखेरि भेट्नु हुँदैन
देख्दैनौ पनि
देखिँदैन देखिँदैन
तपाईँ आफै पनि आफ्नो बाल्यकालमा पुग्नुभयो होला एकपल्ट त्यो बच्चाहरूलाई देख्दाखेरि विद्यार्थीहरूलाई देख्दाखेरि
हजुर हो अनि फेरि उनीहरू रमाउँथे साइकल देख्दाखेरि चाहिँ अब धेरैले चाहिँ त मलाई यो टुरिस्ट हो भनेर अङ्ग्रेजीमा नमस्ते भन्थे अनि म नेपालीमा चाहिँ के छ दाई भनेर भनेपछि अथवा के छ बाबु भनेर भनेपछि ओ यो त नेपाली रहेछ अनि नेपाली किन यसरी साइकलमा आएको त भनेर भन्थ्यो होइन तर
लगाएर जाँदाखेरि
हो टुरिस्ट नै भन्ठान्थे अनि नेपाली किन यसरी हिँडायो भनेर भन्थ्यो अनि हामी चाहिँ वास्तवमा हामी चाहिँ विदेशीहरूले मात्रै गर्ने चिज हो भन्ठान्छौँ होइन हामीले ट्रेकिङ पनि विदेशीले मात्रै गर्ने चिज हो भन्यौँ होइन साइकल हाकेर यसरी लामो यात्रा पनि विदेशीले गर्ने हो भनेर हामी राम्रो राम्रो हाम्रो देशका यस्ता राम्रो राम्रा चिजहरू सबै विदेशीले गर्ने भनेर हामी आफू प्रयोग नगरेर हामी आफूलाई बर्बाद गरिराखेका छौँ होइन यति राम्रो चिजहरू छ होइन अरू अन्त अन्त कहाँ कहाँबाट मान्छेहरू आएर यहाँ हाम्रो ठाउँको आनन्द लिन्छन् हामी चाहिँ त्यो चिजहरू हामी गर्दैनौँ हामी त्यतातिर हामी लाग्दैनौँ त्यो चाहिँ दुर्भाग्य हो त्यो
हाइकिङ ट्रेकिङको कुरा गर्नुभयो कतिवटा ठाउँहरूमा पुग्नुभयो
मैले नेपालको पहाडी भेगहरू अधिकांश पहाडी जिल्लाहरू चाहिँ म पैदल हिँडेरै पुगेको छु जस्तो प्राय ट्रेकिङ गर्न जति टुरिस्टहरू जाने जुन डेस्टिनेसनहरू छ अलि ठुल्ठुलो भन्यो भने जस्तो सगरमाथा क्षेत्रको अन्नपूर्ण क्षेत्रकोदेखि लिएर कैलाश मानसरोवर हुम्लाबाट चाहिँ होइन देखि लिएर हुम्लाकै पनि तपाईँको उत्तरी हुम्ला जुन लिमी भ्याली त्यो भर्खर त्यति बेला रेस्ट्रिक्सन खुल्या बेलामा 2001-2002 मैले गरेका थिएँ अनि त्यसपछि फेरि यो त अब तपाईँको टुरिस्ट जाने डेस्टिनेसनहरू त प्रायः सबै मैले गरिसकेका छु त्यसदेखि बाहेक चाहिँ नि मैले अलि लामो यात्रा गरेको भने मैले केही वर्ष पहिले चाहिँ नि काठमाडौँभन्दा अलि पर चाहिँ धुलीखेलबाट भनौँ धुलीखेलभन्दा अलि तल त्यति बेला बिपी राजमार्ग बनिसकेका थिएन त्यहाँबाट हामी चाहिँ शङ्खुवासभासम्म चैनपुर सम्म 14 दिन लगाएर हामी पैदल हिँडेर गएको थियौँ र चाहिँ नि शङ्खुवासभा चैनपुरसम्म हिँडेर गएको थियौँ. एउटा त्यो भयो. अनि अर्को मेजर ऊ चाहिँ नि मैले यो डोल्पा र रुकुमको बोर्डरबाट हिँड्न सुरु गरेर त्यहाँबाट चाहिँ तपाईँको त्यो मैकोट हुँदै तल यो हुकाम बिरगुन तक्सेरा त्यसपछि डम्चन हुँदै अनि त्यसपछि यो के अरे यो हाम्रो ढोरपाटन होइन ढोरपाटन नै तपाईँको क्रस गर्नलाई 2-2.5 दिन लाग्छ होइन क्रस गरेर जलजला पास हुँदै त्यहाँबाट तल ओर्लेर बेनीसम्म हिँडेर त्यसरी त्यो पनि मैले गरेका छु. त्यसपछि त्यसदेखि बाहेक चाहिँ नि पोहोर साल मात्रै चाहिँ नि एकजना ब्रिटिस पत्रकार हुनुहुन्छ थोमस बेल उहाँले काठमाडौँ भन्ने किताब लेख्नुभएको छ. थोमस र म हामी टम र म चाहिँ हामी यो भुइँचालो पीडित ठाउँहरूको अवस्था हेर्दै हामी चाहिँ यो सिन्धुपाल्चोकबाट चौताराबाट हिँड्न सुरु गरेर माथि माथि पहाडी भेग भएर माथि नै माथिबाट गएर हामी चाहिँ गोर्खा सदरमुकाम सम्म हामी पुगेका थियौँ. यो चाहिँ पोहोर या परार जे होस् होइन यो चाहिँ मेरो अलिकति यो चाहिँ अलि टुरिस्ट जाने होइन यो चाहिँ हाम्रो टुरिस्ट जानेभन्दा बाहेकको ठाउँहरू. र तपाईँलाई एउटा कुरा म बताइन्छु यहाँनिर चाहिँ नि हामी कहाँ के छ भन्दाखेरि हामी ट्रेकिङ जान्छौँ नेपालीहरू होइन कहाँ जाने त भनेर भन्दाखेरि टुरिस्टहरू कहाँ जान्छ त एभरेस्ट ओहो हामी त एभरेस्ट जानु पऱ्यो भन्छौँ होइन अन्नपूर्ण जानु पऱ्यो भनेर भन्छौँ होइन तर के हो भन्दाखेरि मलाई तपाईँले सोध्नुहुन्छ भने ट्रेकिङ गर्नलाई मलाई त्यो एरियामा भन्दा बढी रमाइलो चाहिँ मलाई अरू एरियामा किनभने त्यो त उनीहरूको छनौट हो. विदेशीहरू जो मान्छे अन्ततिरबाट आउँछन् होइन गोराहरू अथवा अरू विदेशीहरू उनीहरूलाई उनीहरूको ऊ के हो भन्दाखेरि हिमाल देखेपछि उनीहरू उत्तेजित हुन्छन् होइन एकदम उत्साहित हुन्छ. हामीलाई त हिमाल देखेर त्यस्तो उत्साहित हुनुपर्ने के छ र हामी त सधैँ देख्दै आइराखेको हौँ होइन. त्यसैले के छ भन्दाखेरि हाम्रो म चाहिँ एज अ नेपाली टुरिस्ट भएको हिसाबले म चाहिँ कोही पर्यटन गर्न चाहनुहुन्छ ट्रेकिङ जान चाहनुहुन्छ भने म चाहिँ उहाँहरूलाई के सुझाव दिन्छु भने त्यतातिर होइन रमाइलो चाहिँ यतातिर छ. जस्तो तपाईँलाई म एउटा सानो म उदाहरण दिन्छु. मैले जुन यो शङ्खुवासभासम्म पैदल हिँडेर गएँ त्यो बाटो चाहिँ के हो भनेदेखि झन्डै 2.5-2 सय वर्ष पहिले चाहिँ नेवारहरू काठमाडौँ उपत्यकाबाट चाहिँ नि होइन माइग्रेट भएर पूर्व गएको बाटो हो त्यो
होइन दुलखेलबाट शङ्खुवासभाको बाटो
हो. त्यही बाटो पछ्याउँदै गयो हामी र हामी जति त्यो अगाडि बढ्दै गयौँ त्यति हामीले चाहिँ के भने त्यहाँ प्रत्येक ठाउँमा चाहिँ हामीले बास बसेको ठाउँहरूमा हामी गुज्रेको ठाउँहरूमा चाहिँ के थियो भने नेवार बसोबास थियो. र त्यहाँ के थियो भनेदेखि नेवार बसोबास चाहिँ कस्तो थियो भनेदेखि तपाईँको धागो ताने जस्तो थियो होइन काठमाडौँदेखि तपाईँको शङ्खुवासभा चयनपुरसम्मै होइन चयनपुर त तपाईँको चयनपुरको करुवा भन्छौँ नि हामी नेवारहरूको त एकदम प्रसिद्ध ठाउँ हो नि त थलो हो नि त चयनपुर होइन शङ्खुवासभाको त चयनपुरसम्म पुग्दाखेरि के थियो भने त्यो धागो ताने जस्तो थियो यहाँदेखि नेवारहरूको हरेक बस्तीमा जहाँ जहाँ हामी बास बस्यौँ जहाँ जहाँ हामीले खाना खायौँ जहाँ जहाँ हामीले थकाइ माऱ्यौँ नेवारहरू भेटिन्थे. र त्यहाँ नेवारहरू कसरी यो आफैमा एउटा गजबको जाति नेवारी नेवारहरू है एडप्ट भएर बस्ने होइन म तपाईँलाई म एउटा कुरामा भन्छु म वीरगन्जमा जन्म्या हुर्क्या मान्छे मलाई वीरगन्जको नेवार साथीहरू देखेपछि अचम्म लाग्छ उनीहरू पुरै हामी बरु अलिकति त्यहाँ वीरगन्जका जस्ता नदेखिन सक्छौँ. कतिपय मेरा नेवार साथीहरू त छुट्याउन गाह्रो हुन्छ मधेसी हुन् कि पहाडे हुन् भनेर होइन पुरै नेवारहरूको एउटा एकदमै गजबको यो लाग्छ मलाई त्यो जहाँ जान्छन् त्यहाँको भइदिन्छन् उनीहरू मजासँग एडप्ट हुन्छन् र त्यो एक किसिमको मिश्रण त्यो जुन समाजमा तपाईँले पाउनुहुन्छ त्यो एउटा स्वाद लिँदै तपाईँ जानुहुन्छ. अनि त्यसपछि फेरि अब यो जति म गएँ जति पूर्व गएँ अब जस्तो हामीले हिँड्न सुरु गर्ने बित्तिकै माझी बस्ती सुरु भयो होइन भन्नाले आदिवासी जनजाति त्यहाँको रैथाने उहरूको चाहिँ त्यो डट जस्तो छ कि राईहरूको अनि राईभित्र पनि कति धेरै विविधताहरू रहेछ होइन त्यो देख्न थालियो. अनि अचानक तपाईँको चाहिँ उहाँ पुगेपछि तपाईँको चाहिँ के अरे यो ओखलढुङ्गाबाट तल रुम्जाटार पुगेपछि गुरुङहरू भेटिए होइन भनेपछि त्यो अनि नेवारहरू चाहिँ धागो ताने जस्तो छ होइन अनि अरू जनजाति आदिवासीहरू चाहिँ डट जस्तो छ होइन अनि अब फेरि अब यो हाम्रो बाहुन छेत्रीहरू दलितहरू त हाम्रो हरेक समाजमा हुने नै भयो होइन अनि यो एक खालको यो यो समाज हाम्रो कसरी बनाएको छ यो सब चिजहरू तपाईँले चाहिँ नि एभरेस्ट रिजनमा अथवा अन्नपूर्ण रिजनमा तपाईँले पाउनु हुँदैन यस्तो आनन्द. यो जुन आनन्द हामीले जुन लिन्छौँ नि त्यस कारणले म चाहिँ के भन्छु भने ट्रेकिङ गर्ने हो भने हामी नेपालीहरूले रमाइलो मान्ने चीज चाहिँ यतातिर छ, उतातिर चाहिँ नि विदेशीहरू बढी जान्छन्, त्यही हिसाबले उनीहरूको निम्ति त्यहाँ पूर्वाधारहरू पनि बनेका होलान्, बाटोघाटो लज होटल सुविधा सबै होला। अनि हामी पनि के भन्छौँ भनेदेखि, ल ट्रेकिङ जाने भनेपछि त्यो विदेशी कहाँ गइरहेको छ त्यति जान्छौँ,
एभरेस्ट एबिसी
रमाइलो त छ, पक्कै छ रमाइलो त्यो ठाउँहरू पनि, तर हाम्रो निम्ति त्योभन्दा धेरै रमाइलो चाहिँ जुन प्रचार भइराखेको छैन होइन, थाहा भइराखेको छैन, यतातिर बढी हामीलाई उ छ समाज, हामी हाम्रो समाज कस्तो खालको समाज हो होइन, अहिले त अब यो पहिचानको कुरा आइरहेको छ, तर हाम्रो त अनौठो किसिमको समाज हो, हरेक गाउँमा तपाईँको चाहिँ नि सबै जात जातिका मान्छे मिलेर बसेका छन्, नबसी सुख पनि छैन होइन, ऊ त्यो काम गर्नु पऱ्यो नि एउटा चाहिन्छ, त्यो गर्नु पऱ्यो नि अर्को, अनि त्यो एक खालको मिलेर एक खालको हार्मोनी होइन, जुन चाहिँ नि जति बेला काठमाडौँमा चाहिँ नि एकदमै चर्को बहस भइराखेको थियो होइन, जातीय विषयलाई लिएर होइन, त्यति बेला चाहिँ नि त्यो गाउँहरूमा पुग्दाखेरि चाहिँ म अर्कै दृश्य देखिरहेको थिएँ होइन, यो चिजहरूको रमाइलो छ।
नयाँ कुरा थाहा भयो, जति पनि व्यक्तिहरूसँग, जति पनि यात्रा गर्ने व्यक्तिहरूसँग मैले कुराकानी गरेँ, उहाँहरूले चाहिँ नि घुम्न जाने, यात्रा गर्ने भन्ने बित्तिकै नै अघि भने जस्तै एभरेस्ट जाने, एबिसी जाने, अथवा कुनै नेसनल पार्कहरू जाने, पोखरा जाने, यस्ता यस्ता कुराहरू धेरै सुनिराखेको, यो अलिकति अनौठो पनि लाग्यो मलाई। यस्ता ठाउँहरू चयन गर्नुको कारण चाहिँ त्यहाँको समाज बुझ्नको लागि
होइन, एउटा के छ भन्दाखेरि, जस्तो यो यो म पनि मैले आफूले चाहेर मेरो के भन्छ त्यो रोजाइबाट यो भएको होइन, यो कस्तो हुन्छ भने कहिलेकाहीँ परिस्थितिले मान्छेलाई त्यो चाहिँ त्यो चाहिने ठाउँमासम्म पुर्याइदिँदो रहेछ। म चाहिँ खास गरी के थियो भन्दाखेरि, मेरो म एउटा एक किसिमको म अलि काठमाडौँबाट म अलिकति मुक्त हुन खोजिरहेको थिएँ, मेरो दैनिकीहरूबाट मुक्त हुन खोजिरहेको थिएँ, म एउटा कुनै अर्गनाइजेसन मैले छोड्न लागिरहेको बेला थियो, त्यस्तो बेलामा चाहिँ नि म अलिदिन म अलि बाहिर जाउँ, अलि फरक परिवेशमा बाँचौँ भन्ने भइराखेको बेलामा, त्यति बेला मलाई चाहिँ नि हाम्रो नेपथ्य ब्यान्डको चाहिँ नि अमृत गुरुङ होइन, उहाँले चाहिँ नि भन्नुभयो, ल यसो यो फलान ठाउँ म जान लाग्छु जाने हो भनेर भन्नुभयो, शङ्खुवा सभा पैदल हिँडेर, अनि अब उहाँको चाहिँ के हो भन्दाखेरि, उहाँ त हिँडिराख्ने मान्छे होइन, उहाँको चाहिँ के हो भन्दाखेरि, उहाँ त त्यहाँदेखि गाउँठाउँ पुग्ने, लोकगीत सङ्कलन गर्ने, लोकगीत त कहाँ पाइन्छ भन्दाखेरि त त्यही त्यस्तो ठाउँहरूमा पाइन्छ होइन, अनि उहाँ त त्यो सङ्कलन गर्दै मान्छेहरू भेट्दै पुरानो गाउने मान्छेहरू होइन, रोदी बस्ने ठाउँहरू कहाँ छ के छ त्यो सबै हेर्दै जाने मान्छे, अनि अब मलाई त के हो भन्दाखेरि, म त अब ट्रेकिङ जहिले पनि उताउता हिमालतिर गइराखेको मान्छे, यो त के हुन्छ होला भनेर चाहिँ, तैपनि अब चाहिँ साथीसँग यस्तो राम्रो अवसर भेटेको बेलामा लौ न त भनेर गएँ, गएपछि त ओहो भन्ने हिसाबले मैले त्यसरी थाहा पाएको हो कि,
दृष्टिकोण नै फरक भयो
हो एकदमै होइन, हाम्रो लागि त रमाइलो त्यहाँ रहेछ, हामी त चाहिँ त्यो हामीले जुन लिनुपर्ने आनन्दहरू छ होइन, त्यो त यतापट्टि रहेछ होइन, किनभनेदेखि अब त्यहाँ त तपाईँको होटल हुँदैन थियो, बास बस्ने घर हुँदैन थियो, मतलब लज हुँदैन थियो, अन्त घरमा बास माग्नुपर्ने होइन, अनि कस्तो घरमा बास दिन्छ, कस्तोमा दिँदैन होइन, अनि हरेक ठाउँको फरक फरक अनुभवहरू हुने होइन, धेरै जसो चाहिँ नि के छ भन्दाखेरि, हामीलाई चाहिँ नि अलि गाउँको सम्पन्न हुने खाने बनाउँदाहरूले त को हो को हो अब यो किन आएको, हामीलाई त अझ शङ्का गरेर हेर्थे होइन, हिँड्न घुम्न आएको भनेर चाहिँ घुम्न पनि कहीँ हिँड्छ, नेपालीले पनि कहीँ यसरी घुम्छ, यो के हो तपाईँहरूको उद्देश्य के हो, केरकार गर्न आउँथे होइन, तर के छ भन्दाखेरि, अनि बास दिन त झन् अप्ठ्यारो, अनि अधिकांश हामी बास बस्ने चाहिँ कस्तो भने दलित परिवारहरूमा होइन, उनीहरू चाहिँ अलिकति चाहिँ नि अलि सहज पनि हुने र चाहिँ नि अब हामी त यसो दुई पैसा हामी अलिकति ऊ पनि गर्थ्यौँ होइन, अनि त्यसले गर्दाखेरि त्यहाँ त्यो समाज पनि बुझ्दै जान पाइने भयो होइन, दलितमा अनि कतिपय ठाउँमा, अनि अब नेवार परिवारहरूमा बास बस्यौँ होइन, अरू पनि विभिन्न उहरू, तर के छ भन्दाखेरि फरक फरक उसमा बास बस्दै जान पाइयो होइन, त्यो सब बुझ, त्यो चाहिँ तपाईँको कुनै लजमा बसेको भन्दा चाहिँ त्यो एकदमै फरक हुन्छ, तपाईँ भान्सामा बस्नुहुन्छ, आगो तापेर होइन खाना पकाइराख्दाखेरि कुरा गर्नुहुन्छ परिवारको, त्यहाँ समाज बुझ्न पाउनुहुन्छ, यो सब कुराहरूले चाहिँ तपाईँलाई पर्यटनको पनि एउटा एक्स्ट्रिम उसमा तपाईलाई त्यो आनन्द दिन्छ जुन चाहिँ तपाईले चाहिँ नि यो कमर्सियल रुटहरुमा तपाईले पाउनुहुन्छ
हामी चाहिँ पर्यटन प्रवर्धनको कुरा गर्दाखेरि चाहिँ जहिले पनि एउटा व्यावसायिक पर्यटनको कुरा गर्छौं लजहरुले कति कमाए कति पर्यटक भित्रिए त्यसको कुरा गर्छौं तर त्यसले स्थानीय जनतालाई स्थानीय नागरिकलाई कति फाइदा पुगेको छ त भन्ने कुरा चाहिँ बिर्सिराखेका हुन्छौं तपाईले भन्दै गर्दाखेरि मैले पनि यो कुरा समझे अहिले हामी त्यो कुराहरु चाहिँ छुटाइराखेका हुँदै रहेछौं भनेर कुराकानी रमाइलो नै छ अनुभव सुन्दाखेरि रमाइलो नै भइराख्या छ तर पनि मलाई के जान्न मन लाग्यो भने यो धुलिखेलदेखि संखुवा सभा यात्राका क्रममा अनि डोल्पाको जुन यात्रा गर्नुभयो त्यतिबेलाका अविस्मरणीय क्षणहरु कुनै छन् भने सुनौं न
अब एकदमै धेरै छ
यात्रा आफैमा पनि अविस्मरणीय हो हुन चाहिँ
एकदमै धेरै छ कतिपय कुरा चाहिँ नि मैले एकदमै धेरै छ अझ अझ रमाइलो त के छ भन्दाखेरि एता यो अब म त चाहिँ नि अमृत गुरुङ हैन अब उहाँ त स्टार हो नि त हैन अनौठो अनौठो घटनाहरु
सेलिब्रिटी
सँग गएको हैन तपाईलाई म एउटा अनुभव चाहिँ म भन्छु एकचोटि चाहिँ के हो भन्दाखि हामी चाहिँ नि फेदीगुट भन्ने ठाउँमा बास बसेका थियौ त्यो चाहिँ ओखलढुङ्गामा पर्छ हैन यो उसबाट हामी यो उस के रे यो सांगुटार सांगुटारबाट हामी हिडेको दिन चाहिँ राति चाहिँ हामी फेदीगुटमा बास बस्न पुगेका थियौ अनि फेदीगुटमा के भयो भन्दाखि त्यहाँ नि चाहिँ नि त्यो घर त्यो काठको घर थियो अनि त्यो घरमा चाहिँ नि के थियो भन्दाखि त्यो घरको चाहिँ नि छोरा र बुहारी त्यही दिन चाहिँ नि ओखलढुङ्गा सदरमुकाम बडा चाहिँ आइपुगेका थिए छोरा बुहारी चाहिँ सदरमुकाम बस्ने अनि बुहारी चाहिँ भारी जीव भएकोले चाहिँ नि छोरा बुहारी घर आइपुगेको सुत्केरी गराउमा अनि त्यहाँ के भयो भन्दाखेरि अनि अब हामी त बास खोज्न गएको मान्छे पर्यौँ अनि हामीलाई बास अब त्यो घरमा नभइदिए कहाँ बस्न पाउने त्यो पनि थाहा थिएन त्यहाँ हामीलाई बास त हुन्छ भनेर भन्यो तर बस्ने कहाँ दिने भनेर अन्तिममा उनीहरूले के गर्यो भने छोराकै कोठा त्यहाँ अब कम्पेरिटिभली अब सबैभन्दा व्यवस्थित त अब छोरा बुहारीकै कोठा हुन्छ नि त छोराकै कोठा हामीलाई बास बस्न भनेर दियो त्यो यति हार्दिकता थियो त्यसमा होइन अब त्यस्तरी चाहिँ नि भारी जिउ भएको बुहारीलाई अर्को कोठामा राखेर होइन हामीलाई त्यहाँ बस्नु दियो अनि राति अब हामी त अब जाडो थियो तलै बसेर चाहिँ नि अगेनामै बसेर खायौँ ओऱ्यौँ अलिकति हल्का पियौँ ओऱ्यौँ पनि अनि त्यसपछि माथि कोठामा सुत्न जाने बेलामा चाहिँ नि यसो टर्च बालेर यसो कोठामा गएर यसो हेर्छु त चाहिँ नि त्यो अमृत गुरुङको चाहिँ नि यत्रो ठुलो पोस्टर टाँसेको छ है कोठामा अनि त्यसपछि चाहिँ नि अनि पुरै त्यो त्यो पोस्टर चाहिँ मलाई लाग्छ त्यो कुन चाहिँ त्यो पत्रिकामा छापिएको त्यो फोटो अनि टुक्रा टाक्रीहरू पनि अनि मेरो ठ्याक्कै त्यो मेरो निधारमा भएको त्यो बत्तीले चाहिँ ठ्याक्कै त्यो अमृत गुरुङको भनेर अनि मैले उहाँलाई भने ओ भनेर भनेपछि उहाँले यसो देखिहाल्नु हो कि अनि देखेपछि उहाँले मलाई के भन्नु भने जानकारी नदिनु है कुनै पनि हालतले यहाँ म भनेर किनभने धेरै मान्छेले चाहिँ चिन्दैनन् कि उहाँ त्यो अमृत गुरुङ भनेर किनभने त्यो फोटोसोटो खिच्दा चस्मा चस्मा लगाउँदा यसो अलिक त्यो अलिक बेग्लै मान्छे हुन्छ ट्रेकिङमा हिँडेर गइराख्दाखेरि त अलिक अर्कै हुन्छ नि त मान्छेको अनि थाहा नदिनु है म भनेर मैले थाहा दिन है बिहान सबैले हामी उठ्यौँ उठ्दाखेरि अब त्यो छोरा त्यति देखा परेन अगाडि थिएन तल चियासिया खाएर उहाँलाई त अन्त हतार भइगयो होइन यहाँ धेरै बस्नु हुँदैन हिँडिहाल्नुपर्छ भनेर त्यसपछि त हामी त टाकटुक पारेर हिँड्यौँ कि अनि मलाई बाटोभरि मनमा चाहिँ खेलिराखेँ कि त्यो छोरा जसले चाहिँ नि होइन उसको कोठामा चाहिँ नि त्यस्तो पोस्टर टाँसिराखेको छ त्यही मान्छे त्यो कोठामा आएर सुत्याएको छ भन्ने कुरा थाहा भइदिया भए कति रमाउँथ्यो होला होइन थाहा त दिदिया भए हुन्थ्यो फेरि अब उहाँको आफ्नो उसको कुरा हो होइन थाहा नदेऊ भनेर भन्नुभएको थियो तर उहाँले त्यो परिवारको फोटो मतलब उसको त्यो त्यो जसको कोठामा हामी सुत्यो उसको बा आमाको फोटोहरू चाहिँ खिच्नु भएको थियो र काठमाडौँ आइसकेपछि चाहिँ नि त्यसलाई हुलाकबाट चाहिँ नि पोस्ट गरेर पनि पठाइदिनु भएको थियो त्यो चाहिँ गर्नुहुन्छ उहाँले होइन तर अब यो आफैमा एउटा रमाइलो यस्तो खालको चाहिँ नि
यो कार्यक्रम उहाँले अहिले सुन्ने अवसर पाउनुभयो भने सम्झिनुहुन्छ होला
यस्तो छन् धेरै अब यो यात्रामा जाँदाखेरि त हेर्नुहोस् अब यो त अनुभवहरूको पोको हो यात्रा भनेको होइन धेरै कुराहरू हुन्छ
कति समय छुट्याउनुहुन्छ एउटा यात्राको लागि
यस्तो हुन्छ मैले सुरुमै मैले भनिहालेँ एउटा यात्रा चाहिँ जुन तपाईँ चाहिँ यो टुरिस्ट जाने एरियाहरूको हुन्छ त्यो चाहिँ प्रष्ट थाहा हुन्छ किनभने बास बस्ने नै फलान दिन त्यो ठाउँ बसेपछि भोलिपल्ट त्यो ठाउँ बस्ने भन्ने हुन्छ त्यसले गर्दाखेरि त्यसमा त्यति धेरै उ हुँदैन त्यो त पहिले नै थाहा हुन्छ तर जुन यो हामी अफ रुटमा हामी जुन जान्छौँ नि त्यसको चाहिँ भन्न सकिँदैन त्यसको भन्न सकिदैन त्यसको चाहिँ नि मोटामोटी अन्दाज गरेर दूरी अनि त्यसपछि त्यहाँको अरू पनि सम्भाव्यताहरू सबै कुराहरूलाई हेरेर मोटामोटी हामीले राखेको हुन्छौँ त्यही हिसाबले त्यसमा चाहिँ त्यस्तो छुट्याएर किनभने हामी 15 दिनमा सकेर आउँछौँ भनेर 15 दिन नलाग्न पनि सक्छ कहिलेकाहीँ 13 दिनमै सकिन सक्छ अथवा 17 दिन लाग्न पनि सक्छ होइन त्यसको चाहिँ टुङ्गो हुँदैन
जस्तै अब यात्रा सुरु गरिसकेपछि कहिले फर्किने भन्ने टुङ्गो हुँदैन भनेर भनिहाल्नु भयो होइन अफ रुटमा जाँदाखेरि त्यस्तो अवस्थामा कति खर्च लाग्छ त्यो कुनै एस्टिमेट गरेर जानु
खर्च चाहिँ आफ्नो हातमा हुन्छ खर्च चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँको चाहिँ नि तपाईँले कति खर्च गर्ने भन्ने कुरामा भर पर्छ जस्तो अलिकति चाहिँ नि अलि हाम्रो गाउँठाउँमा गएर यसो चाहिँ नि एक छाक भात खाएर यसो बास मात्रै बसेको त धेरै पैसा तिर्नु पर्दैन तपाईँले तर अब होइन तपाईँसँग चाहिँ नि अलि चाहिँ नि पैसै छ भनेदेखि तपाईँले चाहिँ होइन ल कुखुरा सुखुरा काटौँ होइन भनेर भनेपछि अब लोकल कुखुरा त्यहाँ पाइने होइन अथवा चाहिँ नि के छ कसो छ त्यो सब कुराहरू गर्न थाल्नुभयो भनेदेखि चाहिँ त अलिकति खर्च लाग्छ नि होइन भनेदेखि त मैले भने नि यो खर्च भनेको आफूमा भर पर्ने कुरा हो
सोधौँ कतिसम्म खर्च गर्नुभएको छ एउटा यात्रामा अहिलेसम्म तपाईँले सबैभन्दा धेरै खर्च गर्नुभएको हामी कस्तो हुन्छ नि घुम्न जाने भन्यो भने सबैभन्दा पहिला आउने कुरा त पैसा नै
होइन खर्च भन्ने कुरा चाहिँ भन्न नै सकिँदैन त्यो तपाईँले आफूले तपाईँ कसरी गर्नुहुन्छ भन्नेमा भर पर्छ त्यो चाहिँ कसरी तपाईँ यात्रा गर्नुहुन्छ होइन तपाईँले आफूले के चिजमा खर्च गर्नुहुन्छ केमा गर्नु हुँदैन होइन भने प्राय चाहिँ नि जस्तो हामी हिँड्दाखेरि जस्तो कतिपय ठाउँमा एउटा जस्तो भनौँ न म अमृत गुरुङसँग उहाँसँग जान्छु होइन कहिलेकाहीँ चाहिँ नि के हुन्छ भने त्यो भुटेको मकै अन्डा उसिनेको अन्डा होइन त्यस्ता चिजहरू पोको पारेर लगेर खान्छौँ अनि घरमै जे छ होइन मकै सकै अथवा चाहिँ नि भातै जे जस्तो अवस्थामा छ होइन चिउरा अथवा जे छ तरकारी त्यहाँ उनीहरूले जे पकाएका छन् त्यही खाएर सुत्यो भने त त्यसमा चाहिँ नि खासै खर्च पनि लाग्दैन त्यो सहजै पनि हुन्छ अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब चाहिँ नि लौन त आज चाहिँ त खर्च गरौँ अथवा होइन अब तपाईँ नजिक नजिकै पुगिसक्नुभयो छ खर्च गर्ने हो भनेदेखि तपाईँले त अब चाहिँ कुखुरा काटौँ भनेर भनेपछि अब त्यहाँ कुखुरा पनि कस्तो हुन्छ भनेदेखि त्यहाँनिर अब गाउँमा चाहिँ तपाईँको त्यहाँ छोरी मान्छेहरूको त्यो पेवा भन्ने हुन्छ नि त होइन अनि उसले पैसा पाउँछ नि त त्यो त होइन अनि ऊ पनि दङ्ग हुने अनि त्यो अब एउटा कुखुरा काट्यो भने सबै त अब हामी खाँदैनौँ नि त्यो परिवारमा पनि बसेर खाने होइन त्यो खालको एक खालको आत्मीयता यो चाहिँ मैले वास्तवमा अमृत गुरुङसँग यात्रा गर्दाखेरि किनभने उहाँ त यात्रा गरिराख्ने मान्छे हो होइन त्यो मैले धेरै कुरा चाहिँ उहाँबाट पनि सिक्ने मौका पाएको हो
अलिकति विषय प्रसङ्ग मोडियो जस्तो लाग्यो मैले सोधेको थिएँ कति पैसा चाहिँ खर्च गर्नुभएको छ
होइन अब त्यो हिसाब मैले यसरी अहिले यहाँ बताउनु पर्छ भन्ने थाहा भइदिएको भएदेखि
हिसाब
गरेरै चाहिँ नि ऊ गर्नु थियो त्यो थाहा हुँदैन र मलाई एउटा कुरा के छ भने यो यसरी गरिराख्नै पर्दैन हाम्रो गाउँको बारेमा त हामीलाई थाहा छ नि होइन तपाईँले उता जाँदाखेरि चाहिँ यो अन्नपूर्ण बेस क्याम्प जाँदाखेरि अथवा यता एभरेस्टतिर जाँदाखेरि चाहिँ तपाईँले पक्कै पनि हिसाब गर्नुपर्छ किनभने म उनीहरू कमर्सियल हिसाबले उभा हुन्छ अब गाउँमा त तपाईँ जानुभएको छ भन्दै त गाउँको हालत त हामीलाई थाहा छ नै छ नि होइन धेरै फरक चाहिँ हुँदैन तपाईँले भोगिराख्नु भएको देखिराख्नु भएको गाउँभन्दा तपाईँ यसरी अफ रुटमा यात्रा गर्दाखेरि तपाईँले भेट्ने गाउँहरू फरक हुँदैन तपाईँ अब बास बसेकोमा अब तपाईँ कति पैसा दिनु तपाईँ जति दिनुभयो भने नि ऊ खुसी हुन्छ नि होइन त्यो त चाहिँ
हामी कहाँ त
अहिले पनि के छ भन्दाखेरि हाम्रो समाज त एकदमै एक किसिमको हार्दिकता छ नि त होइन पाहुनालाई त देउता भनेर मान्छन् अझै पनि कतिपय उसमा अब त्यो फेरि मैले अघि एउटा जुन सन्दर्भमा कुरा किनभने त्यो शङ्कास्पद हिसाबले को हुन् त यिनीहरू केटाकेटा आएका छन् होइन के हुन् के उद्देश्यले आएको भन्ने हेर्ने पनि त्यो आफ्नो ठाउँमा छ तर जसले तपाईँलाई स्वागत गर्छ उसले चाहिँ भित्रै मनबाट चाहिँ तपाईँलाई चाहिँ मानेर स्वागत गर्ने विभिन्न किसिमका भेटिन्छन् विभिन्न ठाउँहरूमा विभिन्न किसिमका भेटिन्छन् त यो सब अनुभव गर्नलाई पनि त तपाईँ जानु पर्यो तपाईँ हेर्नु पर्यो
हजुर यात्राले जीवन बुझ्नलाई सहज पार्छ पनि भन्छन् नि
एकदमै होइन वास्तवमा चाहिँ यहाँ चाहिँ यो सहरमा आइसकेपछि चाहिँ नि विविधताहरू पनि एउटै ढलोटमा ढालिन्छ हैन र त्यो स्वाद तपाईले पाउनु हुँदैन तर यहाँबाट तपाई बाहिर जब अलिकति दूरदराज तपाई जानुहुन्छ त्यहाँ चाहिँ त्यसको मौलिक चरित्रहरू तपाई देख्नुहुन्छ मौलिक स्वरूप देख्नुहुन्छ र त्यसको आनन्द जुन छ त्यो चाहिँ तपाईले चाहिँ नि त्यो यात्रा गरेरै पाउनुहुन्छ तपाईले
तपाई बिगन्सको मान्छे
हजुर
तराई
हजुर
समथर भूमि साइकलमै पनि यात्रा गरिन्छ त्यतातिर हिँड्न भन्दा पनि पहाड डाँडा काँडा हिँड्नलाई गाह्रो हुन्छ होला है अहिले त हुँदैन होला पहिला सुरु सुरुमा चाहिँ गाह्रो भयो होला
तपाईँले साइकल र हिँडाइ दुईटा कुरा गर्नुभयो म चाहिँ यसलाई यसरी भन्छु पहिलो कुरा चाहिँ हिँडाइको गरौँ म हिँड्ने ठाउँको मान्छे होइन स्वाभाविक रूपले मधेसको मान्छे होइन वीरगन्जमा जन्मेको हुर्केको मैले जब म काठमाडौँ आएँ काठमाडौँ आएपछि मेरो सङ्गत मेरो साथी सर्कल घेरा यस्तो भयो त्यसले मलाई अर्को मान्छे बनाइदियो यसरी घुम्नुपर्ने हेर्नुपर्ने थाहा पाउनुपर्ने गाउँठाउँ हाम्रो समाज हाम्रा फरक जातीय विविधताहरू हाम्रा भिन्दा भिन्दै कलरहरू सोसाइटीका होइन त्यसको चस्का एकचोटि लागिसकेपछि चाहिँ त्यो चाहिँ अलि धेरै दिन भएपछि के छुट्या जस्तो तपाईँलाई भइहाल्छ एकचोटि कुदिहालौँ कतै पुगेर आइहालौँ भन्ने चाहिँ त्यसले पारिहाल्छ कि र त्यो बानी चाहिँ मलाई काठमाडौँले लगाइदिया हो जहाँसम्म साइकलको कुरो छ साइकलको बारेमा चाहिँ म के भन्छु भने साइकल चाहिँ हाम्रो आफ्नो चिज हो फेरि हेर्नुहोस् न यो मोटरसाइकल भने त कति म केटाकेटीमै काठमाडौँ आउँदाखेरि पनि यहाँ मोटर त बडा मुस्किलले देखिन्थ्यो मोटरसाइकल भनेको एकदमै कम साइकल त हेर्नुहोस् त चाहिँ नि कति उहाँ कमलमणि दीक्षितले खिच्नुभएको महाकवि देवकोटाको साइकल कस्तो मजाको स्वादको फोटो छ नि होइन त्यो होइन त्यो अरू साइकल भनेको चाहिँ त हाम्रो समाजको चिज हो कि अनि अहिले चाहिँ सहरीकरणमा चाहिँ के हो भन्दाखेरि सहरी योजना बनाउने मान्छेहरूले चाहिँ यस्तरी हामीलाई चाहिँ नि बिगार दिए उनीहरूले कि हाम्रो त्यो साइकलको हाम्रो जुन चिज हो त्यसबाट हामीलाई विमुख बनाइदिँदैछन् साइकल हाँक्ने बाटो छैन कतै पनि होइन उनीहरूको ध्यानमा के भएको छ भन्दाखेरि सडक भनेको चाहिँ नि मोटर हाँक्ने मोटरसाइकल हाँक्ने मान्छेहरूको र त्यो जुन हाम्रो आफ्नो जुन मौलिक ऊ हो चिज हो त्यसबाट हामीलाई विमुख पारिदिँदै लगिरहेको छ अहिले पनि म यो काठमाडौँको सडकमा म साइकल हाँकेर म हिँड्छु होइन म मोटरसाइकल हाँक्न पनि जान्दछु मोटर हाँक्न पनि जान्दछु तर म मेरो प्राथमिकता म साइकल हाँक्नु हो म साइकल हाँकेरै हरेक दिन हिँड्छु र यहाँको बाटोहरू हेर्नुहोस् त हाम्रो बारेमा सोचिएको छ ठ्याम्मै सोचिएको छैन र वास्तवमा काठमाडौँ जस्तो सहर भनेको त यो त यस्तो धुवाँ धुलो उड्नुपर्ने सहरै होइन यति राम्रो यस्तो चिटिक यस्तो जहाँ हेऱ्यो त्यहाँ चाहिँ तपाईँको चाहिँ नि पुर्खाले छोडेर गएका यति राम्रा राम्रा सम्पदाहरू छ होइन यसको आनन्द लिँदै तपाईँ चाहिँ हिँड्नुपर्ने ठाउँमा यो सारा योजनाकारहरूले चाहिँ नि यो मोटर र मोटरसाइकलमा आफूलाई केन्द्रित गरिदिएर हामीलाई यस्तो अन्याय गरिरहेका छन् हामी पछि आउने पुस्ताहरूलाई समेत चाहिँ ठाउँ नरहने गरिकन रिङ रोड कसरी बनाइरहेको छ हेर्नुहोस् न अहिले 8 लेनको बाटो भनेको छ खालि मोटर मात्रै मोटरसाइकल मात्रै ध्यान नमाइरहेको छ भनेपछि यो चाहिँ वास्तवमा के हो भन्दाखेरि र त्यो गऱ्यौँ भनेदेखि भविष्यमा साइकलको पक्षमा एउटा वातावरण बन्न सक्छ र हामी एउटा राम्रो भविष्यतर्फ जान सक्छौँ र साइकल लिएर म जस्तै पछिल्ला पुस्ताहरू पनि अलि लामो यात्राहरू गर्न सक्छन् भन्ने कुरामा म चाहिँ आशावादी छु
कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ हामी अबको नयाँ योजना के छ कता जाने योजनामा हुनुहुन्छ
मैले चाहिँ नि अस्ति भर्खरै चाहिँ नि यो मेरो इच्छा चाहिँ नि साइकल हाँकेरै एकचोटि मेचीदेखि महाकालीसम्म गरौँ भन्ने छ तर तत्काल चाहिँ त्यो सम्भव हुन्छ हुँदैन मलाई थाहा छैन तत्कालै चाहिँ त किनभने त्यसको लागि अलिक लामो समय लाग्छ फेरि मेचीदेखि महाकालीसम्म जाने तर मेची कसरी पुग्ने भन्ने कुरामा पनि यसो सोच्दाखेरि चाहिँ यो मध्य पहाडी यो राजमार्ग प्रयोग गरेर मेचीसम्म पुग्ने मेचीसम्म पनि कसरी जाने भन्ने कुरामा चाहिँ मध्य पहाडी राजमार्ग प्रयोग गरेर मेचीसम्म जाने त्यसपछि चाहिँ मेचीबाट चाहिँ महाकालीसम्म चाहिँ यो हाम्रो पूर्व पश्चिम राजमार्ग प्रयोग गरेर जाने भन्ने मेरो दिमागमा घुमिरहेको छ तर अब हेरौँ
यो यात्रा गर्नुभएपछि पक्कै पनि फेरि पनि हामी कुराकानी गर्नुपर्छ जस्तो लाग्यो यात्रामा हामीलाई समय दिनु होला त्यति बेला पनि
हस् पक्कै धन्यवाद
आजको लागि कार्यक्रममा समय दिनुभयो यति रमाइलो यात्रा अनुभव सुनाउनु भयो पक्कै पनि अघिल्ला कार्यक्रमहरूमा भन्दा फरक रह्यो आजको कुराकानी त्यसको लागि धेरै धेरै धन्यवाद समय दिनुभएकोमा
तपाईलाई पनि धन्यवाद रुबिना पनि
रमाइलो यात्रा अनुभव सुन्दा सुन्दै कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत कार्यक्रम यात्रा सुनिरहनु भएको छ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम यात्रामा तपाईसँगै छु म रुबिना श्रेष्ठ कार्यक्रम यात्रामा आज हामीले पत्रकार गिरीश गिरीको यात्रा अनुभव सुन्यौं एउटा फरक यात्रा अनुभव कार्यक्रमबाट बिदा माग्ने समय भइसकेको छ तपाईलाई कार्यक्रम यात्राका बारेमा केही भन्न मन लागेको छ वा यात्रा अनुभव पर्यटकीय स्थान बारे जानकारी दिन मन लागेको छ अथवा तपाईसँग पनि यस्तै यात्राका अनुभव छन् भने तपाईको अनुभव र विचारसँगै कार्यक्रम यात्राका बारेमा कुनै सुझाव सल्लाह र प्रतिक्रिया छ भने हाम्रो इमेल ठेगाना bn@unn.com.np मा पठाउन सक्नुहुन्छ यस्तै हाम्रो आईभीआर 01500012 मा पनि आफ्नो भनाई रेकर्ड गराउन सक्नुहुन्छ साथै 35566 मा एसएमएस पठाएर पनि कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ आजका लागि हाम्रो नेपाल राम्रो नेपाल अन्तर्गत कार्यक्रम यात्राको समय सकिएको छ आजको कार्यक्रमबाट प्राविधिक साथी संघर्ष विष्ट र म रुबिना श्रेष्ठ बिदा हुन्छौ नमस्कार